रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले अघिल्लो अङ्कबाट साहित्यकार नीलम कार्की निहारिकाले लेख्नु भएको चर्चित उपन्यास योग माया सुनाइरहेका छौं। यो कृति यस वर्षको मदन पुरस्कारबाट सम्मानित कृति समेत हो। बेला बखत चर्चामा आए पनि किम्बदन्ती जस्तो बने कि चिन्तक योग माया माथिको शोध उपन्यास हो योग माया। उपन्यासकार कार्कीकै शब्द सापटी लिने हो भने योग माया बारे निकै लामो अनुसन्धान गरेपछि यो कृति तयार भएको हो। योग मायालाई विद्रोही नारीका रूपमा चर्चा गर्ने गरिए पनि योग माया बारे समाज लामो कालसम्म अध्ययारोमै रह्यो। विक्रम सम्मत 1930 को दशकमा भोजपुरमा जन्मिएकी योग मायाले निरङ्कुश राणा शासनको कसरी विरोध गरिन्, नेपालमा प्रचलित जात प्रथाको कसरी विपक्षमा उभिइन् र समाजमा चेतना फैल्याउने उनको कोशिश कस्तो रह्यो, यसबारे यस पुस्तकमा चर्चा गरिएको छ। यो पुस्तकमा शोधमा आधारित तथ्यहरूलाई रोचक रूपमा उपन्यासमा रूपान्तरित गरिएको छ। योग मायाको अध्ययन, चिन्तन, मानव समाजप्रतिको बुझाइ, जीवनका आरोह अवरोह, क्रियाकलाप आदि इत्यादिलाई मसिनोसँग प्रस्तुत गर्दै उपन्यासकार कार्कीले योग मायाको जीवन्त तस्विर उतार्नु भएको छ। उपन्यास योग मायाको यो अङ्कले हामीलाई विक्रम सम्मत 1930 को दशकतर्फ डोर्याउनेछ र पुर्याउनेछ भोजपुरको सिमले गाउँ। केही पृष्ठभूमि र केही पूर्वकथा हुँदै उपन्यास क्रमशः केन्द्र विषयतर्फ संक्रमित हुँदै जानेछ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास योग मायाको दोस्रो भाग। कति टोलाएर बसिरहनु भएको भने धेरै नसोच्नुहोस् त तुलसाका बा, मनलाई धेरै डुलाउनु हुन्न के? जानुहोस्, दिदी बहिनीका लागि बा आमा पछिका माइत भन्नु दाजुभाइ नै त हो। दलिनमा बसेर डोरी बाँड्दै थिएँ म। तुलसाका बा पनि जनै बाँड्न अग्लामा पल्लापट्टि बसेका थिए, तर हातका काम रोकेर निकै बेरदेखि आँगनमा चरेका परेवातिर एक तमासले हेरिरहेका थिए, निधारमा गाँठा र आँखा चिम्सा पारेर। कपास र धागो त्यही फ्यात्त फालेर केही नबोली भित्र पसे तुलसाका बा केही बेरमा फर्केर आउँदा उनका हातमा धुवा पुत्ताएको चिलिम थियो। दुवै आँखा बन्द गरेर दुई चार सरको मजाले ताने अनि दुवै आँखा बन्द गरेर आकाशतिर मुन्टो फर्काएर धुवाको मुस्लो फाले फू फू गर्दै सर्किएछ पहिलो पटक तान्दा अनि छातीमाथि हात राखेर दुई चार पटक ख्वा ख्वा गरी खोके बेसमारी। बुढी औंलाले चिलिमको आगो निभाए, सुकुल छेउ भुइँमा घोप्टी पारेर औंलाले ठोकी ठोकी खरानी र धुलो झारे।
अब जान त जान्ला त नि, तर
उनी धेरै बेरमा बोले त्यो पनि अपुरो अनि लामो सास लिएर सुइय गर्दै पर दिङ्लातिर हेर्दै देब्रे हातले छेउको डालोबाट एक मुठी मकै निकालेर आँगनमा फालिदिए। चारो खोज्दै जे भेटाएको टिप्दै आँगनमा डुलेका परेवाहरू भुर्र उडेर केही आँगनको डिल र केही किम्बुको रुखमा पुगे। एकछिनपछि फेरि तिनै परेवाहरू घाँटी तान्दै मट्याङ्ग्रा जस्ता टाउका हल्लाउँदै आँखा चनाको पार्दै छरिदिएको चारो टिप्न आँगनमा आए। अनि जानु त भने अब जानुलाई केले अड्को पार त नि? पुल्साका बाले केही नभनेको हुँदा मैले नै सोधे बाबियो थप्दै।
अब हेर, यही कामठाममा बस्न छ सधैँ हामीलाई, हो कि? हामीलाई, हाम्रो दर सन्तानलाई जम्मै यहीँ बस्नु पर्यो। अब उनलाई यहाँ लिएर आए उपरान्त
फेरि पनि अपुरो नै बोले तुलसाका बाले। बाटेको डोरी बुढी औँलाबाट फुस्काएर डल्लो बनाउँदै मैले भने,
त्यसो भनेर कहाँ होला त नि? माइती सम्झेर उन्ताको देखिन् भाइ मलाई लिन आऊ, भाइ मलाई लिन आऊ भनेपछि जानै परेन, जानै पर्छ। यतिका वर्षमा यसरी माइतीले गुहार्नु भनेपछि ठुलै विपद पनि त हुनसक्छ। होइन भने कसैको लागि बोझ बन्दिनँ भनेर हट गरेर आफैले आफ्नो बाटो गर्नुभएकै हो के अरे। अब उनी हिँडेको थाहा पत्तो के हो र त हामीलाई? सबै अर्काको रिएका कुरा न हुन्।
तुलसाका बाले धागो निकाल्दै भने,
अब अघि अघिका कुरो रिएरेमा त हो त नि सुन्ने, त्यसैमा हो के अरे विश्वास धर्ने? म त झन् यस घरमा भित्रिएकै कहाँ थिएँ त्यतिखेर?
हत्केलाको बिचमा डोरी बटार्दै भने,
भित्रिनुका कुरा जन्मिँदै जन्मेकी थिइनस् त।
तुलसाका बा बल्ल थोरै हाँसे अनि फेरि भने,
तर हुन त कति नै नौडाँडा काटेर आएकी हजरत, त्यहीँनिरको माइती यहीँनिरको घर।
उनले तल्लो ओठले इसारा गर्दै भने,
कस्तो कुरा गर्नुभएको नि, जहाँनिरबाट आए पनि माइती घरलाई चटक्कै छोडेर त आए नि त। मानव चोला यो धरतीमा लिएर आउनु रहेछ, भण्डारी कुला जन्मेर न्यौपानेको कुला मिसिनु रहेछ, र यही न्यौपानेको घरमा मानु खानु लेखा रहेछ। तर अहिलेसम्म यही कुल घरकी एक्ली छोरीसँग देखभेटसम्म पनि भएको छैन। आमाजुलाई भेट्ने रहर छन् नि त मेरा पनि।
मैले हात बिसाएर भने, तुलसाका बा मेरो कुराको जवाफ नदी फेरि टोलाउन थाले,
कति एकोरिनु भएको भने, अब धेर मनमा कुरा नखेलाइ केही साथी लिएर गइहाल्नुहोस् त, अब नजिकको बाटो होइन, गामै फरक देशै फरक, अब एक दुईचोटि गएका आएका बाटो जान्ने साथी पनि त चाहियो।
यति भनी भिजाएको बाबियो सकिएकाले ग्वालीतिर जाँदै थिएँ, तुलसाका बाको बोली सुने,
ल ल तनी भनेको छु मैले नि, उफ जिते घरतिर जाम्न त भनेको छु।
सुन्ने बित्तिकै ग्वाली नपुगी दलिनतिरै फर्किए, म तुलसाका बा नजिकै पुगेर खुसीले हाँस्दै भने,
उफ जान त मन रहेछ नि त आफूलाई, कस्तो हेरि नै कसिसक्नु भएको रहेछ, यतिन्जेल त मेरो मन बुझ्न खोज्यो कि जानले के भनिदियो भनेर पो त्यस्तो कुरो गर्नु भएको रहेछ। जानु पर्यो नि त नि, जे भए पनि मेरो दिदी हुन् के हुने, सानो भाइ पो हुँ त म।
शिरको टोपी मिलाउँदै मलाई नहेरी पहर दिङ्लातिर हेर्दै बोले तुलसाका बा, आवाज बेसरी भारी थियो र आँखा निकै ओसिलो।
अनि कहिलेको साइत गर्ने निदो गर्नु हो त?
चौकामा बसेर तरकारी काट्दै सोधे मैले। तुलसाका बा तल मझेरीको अगेना छेउ आगो तापेर बसेका थिए।
कहिलेको भन्ने कहिलेको भन्ने, अब भोलि तल बारी जोत्नु छ, पर्सि सबेरै हिँडौँ भन्छ के अरे जिते।
ठुलो मुढोलाई सानोले ठोक्दै तुलसाका बा बोले,
त्यही भएर त नि सोधेकी त मैले, कोसेली पात पनि त बनाउनु पर्यो, चामल भिजाउन कुट्न पर्यो, रोटी पोल्न घिउ अपु होला, फेरि छिमेका बुहारी सुत्केरी हुँदैछन्, अब आजभोलि नै भइसक्यो, अब पैँचो चलाउने कुरो नि आएन
मैले भने। त्यही बेला गिरी दगुर्दै आएर बाको काखा बस्यो, तुलसा पनि उसरी नै आई र बालाई पुलुक्क हेरेर देब्रे छेउमा टुक्रुक्क बसी। गिरीले दाहिने हातले बाको गाला सुमसुम्याउँदै देब्रे खुट्टाले अगेनाको दाउरो चलाउन लाग्यो। तुलसाले पनि हातमा सानो झिन्झो लिएर खरानी खोस्रिन लागि।
आगोसँग खेल्नु पोल्दैन,
गिरीको खुट्टो समाउँदै तुलसाका बाले भने। तुलसाले पनि पुलुक्क आफ्नो बाको मुख हेरी र हातको झिन्झो हत्तपत्त अगेनामै हालिदिए। त्यसपछि मैले त्यस साँझको भान्सा तयार गर्दासम्म नै तुलसाका बा चुइक्क बोलेनन्, म मात्र बोलिरहेकी हुन्थे, घरिघरि टाउकोसम्म हल्लाएको हुन्थे उनी, मेरो आवाज सुनिरहेका छन् भन्ने आधार त्यति मात्र थियो।
होइन त्यो घिउको लागि कसो गर्ने हो त नि भने, माइतीबाट धेर थोर जो गर्ने होला कि, भाउजूलाई भनौँ कि, जेठाजु कहाँ पैँचो गरौँ कि, आफ्नो गाह्रो साह्रो चलाउँदै आएका कहाँ कसो गर्ने, यति नै बेला लैनो कसै कहाँ छैन, अब यहाँदेखिको त्यो पनि पहिलो कोसेली तेलको रोटी त के पठाउनु, लाजै मर्द कि चाहिँ, अब जति दाउन पुग्छ त्यति नै पोल्नु पर्यो, त्यहाँ फेरि के कस्ता चलन छन्, कस्ता रोटी खान्छन्, अब त्यहाँ जेसुकी बस्तीका चलन चल्ती, आखिर माइतीको कोसेली भनेको कोसेली नै हो क्यारे, घर हात चौरासी व्यञ्जन खाए नि सबभन्दा राजा त माइतीकै हुन्छ।
भात पस्कने तर्खर गर्दै मैले भने, तुलसाका बा धोती फेरेर चौकामा आए, अलग्गै पीरा राखिदिइसकेकी थिएँ। तुलसा छोरी र जनै नहालेको छोरो गिरी चौकाभन्दा तल गुन्द्रीमा बसे। तुलसाका बा भने मैले ठिक पारेर राखिदिएको पीरामा पलेटी कसेर बसे।
अब के भन्ने त मैले, खै जसो जसो हुन्छ उसै उसै गर।
पानी असापेर पञ्चगाँस लिनु अघि तुलसाका बाले यति मात्र भने, त्यसपछि खाने बेला कहिले बोल्थेनन् नचुट्दासम्म। त्यस दिन भने म एक्लै बोलिराखेकी थिएँ। तुलसाका बा भने हो भन्ने इसारा गर्दा तलमाथि, हुन्छ भन्ने इसारामा दायाँतिर, र हुन्न भन्नुपर्दा छिटो छिटो दायाँ बायाँ मुन्टो हल्लाउने गर्थे। खाएर पुरो रहेको थाली मतिर सरक्क सरकाएर जुरुक्क उठे तुलसाका बा, अनि मैले तातो पानी टक्राएको सानो काँसको अङ्खोरा टपक्क टिपी जस्केलाबाट बाहिर निस्किए। तुलसा र गिरी पनि करुवा लिएर चुट्न निस्किसकेका थिए। तुलसाको बाको थालीमा आफ्नो लागि पस्किँदै थिए। तुलसाका बाले खाली अङ्खोरा ल्याएर अगेन छेउमा राख्नुभयो र आफूले लाएको धोतीमा हात पुस्दै भन्नुभयो,
अब पर्सि सबैले हिँडिन्छ, अब भोलि दौरा छेक्नु छ, बिहान दिए सानसम्म सिलाइदिउँला त नि भनेर साइल दर्जीले भनेको छ।
अच्छा, अनि कपडा के हेर्नु हो त नि?
बडाबाहरू दिङलातिर गएको छन् क्या अरे, महेश्वर पनि सँगै गएको छ, उनीहरूले ल्याइदिन भनेको छ। उनी ल्याइ पनि सके कि यति जेलसम्म त? ए कस्तो गर्नुहुन्छ त नि, आफै गाबा हुन्थ्यो नि त नि, रोजेर लिएर आउनु पाइन्थ्यो।
तिउनसँग भात मुस्दै मैले भने,
अब अबर परु त्यति परु त क्यार्नु त, यति लाउँछ कान्छाले भन्ने थाहा छँदैछ क्या तिनलाई। छोड्दे, केही फरक पर्दैन, पसलका साउले पनि जाने छन् त्यसले कस्तो लाउँछ भनेर। अग्निधर न्युपानेले कस्तो लुगा लाउँछ भने त्यसलाई थाहा छैन।
अनि सुन्नु न, महेश्वरको बिहाको कुरो दिङलातिर चलाएको छ भन्थे, कहाँ कुरो पुग्यो केही थाहा पाउनुभयो तपाईँले?
मैले सोधेँ कसले भनेर चाल पाउने हो, बल्ल तैँबाट सुन्दैछु म त।
तुलसाका बा त्यति भने गमक्क पर्दै भर्याङ उक्लन लागे।
ए लाइन लानु त, यो गिरी लाइन माथि लानु।
मुखमा राख्न लागेको गाँस रोकेर मैले भने, गिरीसँगै तुलसा पनि पछि लागे।
यसो सघाउली भन्यो, भाइ जसो जसो गर्छ उसै उसै गर्नु खोज्छ, छोरी भएर।
मेरो कुरा सुनेर तुलसा भर्याङमै ठिङ्ग उभी घरि बातिर घरि मतिर हेर्न लागे। गिरीले पनि फर्की हेर्यो दिदी चाहिँलाई।
ल ल बाबा जा, मै सकुँला यति धन्दा।
खाइसकेर सबै जुठा भाँडा टिपी गगरेटो निरको डेक्चीमा जम्मा पारे, ग्वालीबाट गोबर ल्याएर जुठो लुटाए र अघिका भाँडा खोलिने गरे, अनि चुलोबाट तातो खरानी निकालेर गगरेटो निरै भाँडा मस्काए। पखाल्नका लागि भेला पारेर बाहिर जुठेल्नोतिर लान खोज्दै थिए, ढ्याप ढ्याप भर्याङ बज्यो, तुलसा पो ओर्लिँदै रहेछ।
फेरि किन झरे कि नसुतेर?
हजुर, त्यसै।
ऊ छिटो बाँकी खुड्किलो भर्याङ झरेर म भाइतिर आए, म जस्केलोबाट जुठेल्नतिर लागे। तुलसाले अम्खोराबाट पानीको धारा बनाइदिई भित्रै माझेका भाँडा त्यही धारोमा पखाले मैले।
सुन त, यो गोडा धोर, यो गाग्री पनि लिएर आएस।
तुलसालाई अराएर पखालेका भाँडाहरू बोकेर अघि लागे म।
आमा पर्खिनु न एकैछिन,
अलिक अथालिँदै भने तुलसाले। गोठालो जाँदा को कसबाट प्रेतका कथाहरू सुनिछ, त्यसैले तुलसा रातसँग निकै डराउन लागेकी थिए। डालोबाट चुलुवा चारमानो चामल तमौरामा झेके र दुई पानी धोए, चार औंला जसो पानीमा चामल भिजाएर तमौरालाई बाहिर जाँतो निर राखी डोकोले छोपिदिए। बिरालोले बिगार गर्न नसकोस् भने घुप्ट्याएको डोकोलाई फेरि माथिबाट मुङ्ग्रोले पनि थिचे। दैलोमा गजबार लाएर खोपीको पानस लिई बिस्तारै बिरालोको चालमा भर्याङ उक्लिए। अघि अघि तुलसा थिए, ऊ हिँड्दा भर्याङबाट ठुलो आवाज आउँथ्यो,
है सुस्तरी हिँड, केटी मान्छेले पैतल बजाएको निको होइन, बुझिराखेस।
तुलसाको जामा पछाडिबाट तान्दै साउतीमा भने मैले। बाउछोरा सानो कोठाको खाटमा सुतिसकेका थिए, सदा झैँ गिरी भित्तापट्टि र तुलसाका बा चाहिँ छेउमा।
यति छिटो कि निदाएको होला नि के हो?
उज्यालोमा बाउछोराको मुख हेरे र हातको पानस मैले खोपीमा राखेँ। भाइमा सुकुलमाथि हाम्रो ओढ्ने ओच्याउने चाङ लगाएर राखिएको हुन्थ्यो, फिजाएर ओछ्यान लगाउन साथ तुलसा डङ्ग पल्टी हाले। मैले भने तुलसाको बाको गोडातिर बसेर बिस्तारै बोलाए,
तुलसाका बा, ए तुलसाका बा।
जवाफ आएन। गिरीतिर फर्किएका तुलसाका बा पहिलो गहिरो निन्द्रामा भएको ठम्याए। केही सरसल्लाह गर्नु थियो तर निन्द्रा बिथोल्न मन लागेन। खोपीको माली निकालेर तुलसाको बाको गोडामा चिल्लो खस्न लागे। तुलसाका बाले केही बेरमा मतिरै कोल्टे फर्केर आँखा नखोलिकन भने,
ल बाबा पुगु,
सुत अब तपाईँ।
उनको आवाज टड्कारो थियो, अघि नै देखि ननिदाएको जस्तो।
निदाएको होइन रहेछ त, बोलाउँदा नबोलेको किन होला नि फेरि?
मैले भने,
नकरा भोलि त्यत्र काम छन्, सुत अब खुर्का।
तुलसाका बाले एउटा घोडाले बिस्तारो घसेटेर तेल घसिरहेको मेरो हात हटाए, दुवै घोडा एक ठाउँ जोडेर ढोक गरे। गिरीका घोडामा तेल यसो घसे जस्तो तेल छुवाउँदै मैले भने,
सँगै सुतेका घोडा फुस्रै छोडिदिनु भन।
तुलसाका र आफ्नामा पनि यसो दले झै गरे। म जेत्रो खोलेर हातको बाँकी चिल्लो टाउकोमा पुछे अनि ओढ्ने मिलाइदिए। बाउछोरा र तुलसाको आडमा म पनि पल्टिए।
आमा भोलि रोटी पोल्ने हो आमा?
अघि तल चामल भिजाउँदा तुलसाले सोधेकी थिए, मैले हो भनेको थिएँ।
आमा
तिहार आको र आमा? तुलसाले फेरि सोधेकी थिए। अब हो भन्ठान्, तेरो बाको लागि तिहारै जस्तो हो यो।
अच्छे ल आमा, बाको तिहार र हाम्रो तिहार एकै हो नि त नि आमा? तुलसाले फेरि सोधी अचम्म मान्दै।
भन्नु न आमा, दुईटा तिहार हुन्छ र?
म केही नबोलेपछि उसले फेरि सोधे,
तेरा बा आफ्नी दिदी तेरी फुपु भेट्न जान लाग्या के? तिहार होइन बुझिस्? यति नभने मैले धरै पाइन।
हामी पनि फुपु हुनुहुन्छ र आमा?
झन् अचम्म माने तुलसाले। हुनुहुन्छ नि?
लौ भाइले, मैले त अहिलेसम्म देखेकै छैन भने त आमा फुपूलाई?
मैले त देखेको छैन, तेरो के कुरो भयो
आमा? अनि जम्मैको फुपू दिदी आउँछन्, हाम्रो दिदी पनि हुनुहुन्छ भने फेरि कहिले नि किन हाम्रोमा नआउनु भएको त आमा?
उसले सोधेको प्रश्नको जवाफ नपाएपछि उसले फेरि सोधे,
अनि आमा कहाँ हुनुहुन्छ त नि हाम्रो फुपू?
तेरी फुपू आसाममा हुनुहुन्छ। आसाममा
कहाँ हो आमा त्यो आसाम भनेको?
टाढा हो के? एकदम टाढा छ एउटी।
कति टाढा त नि के? पारि चैनपुर भन्दा पनि टाढा?
हो अँ एकदम टाढा। कहाँ हो? कहाँ? सीमा पार भारतमा बुझिस्?
भारत कहाँ हो आमा त्यो भनेको? पर के अर्कै देश?
कति कराउँछ
आमा? अनि यो देश भनेको चाहिँ के हो नि आमा?
कति सोधे कि भनेको, पछि ठुली भएपछि आफै बुझ्छेस के नानी, सानै छेस अहिले जम्मै बुझ्नलाई, बुझिनस्?
म अलिक झर्किएकी थिएँ, त्यसपछि भने तुलसा बोलिन, तर त्यही प्रश्न उसको मनमा अझै गढेको रहेछ। सुत्दासम्म पनि मेरो हात तानेर आफ्नो कम्मरमा बेराउँदै उसले बिस्तारै सोधे,
आमा देश भनेको के हो के? कति एउटै कुराको रोट लाएर बसिए भने यो पछि मनौँला सु, तैँले कति काम निम्ट्याउनु छ, भोलि बिहानै उठेर ढिकी जाँतो गर्नु छ, त्यो चाहिँ उज्यालो निभा पर फु गर त।
तुलसाको कम्मरबाट आफ्नो हात हटाएर मैले भने, त्यतिन्जेल निभाउने मेसो मैले पाएको रहेन रहेछु। तुलसाले खोपीको पानस फू गरी फुकेर निभाई र मसँग टाँसिएर मेरा हात फेरि तानेर उसै गरी आफ्नो कम्मरमा बेरेर सुती। कोठा अन्धकार थियो, हामी चारले सास फेरेको ठुला साना आवाजहरू भने सानो कोठाभरि छरिएका थिए। निन्द्रा खुल्ने बित्तिकै म जुरुक्क उठे, झ्यालको एउटा पल्लो तानेर बाहिर हेरे, उज्यालो हुने छाँट हो कि जस्तो लाग्यो। पल्लो ढप्काएर बिस्तारै भित्तो छान्दै तल झर्दै थिएँ। तल्लो खड्कुलामा पुग्दा बल्ल सम्झिए दुईवटै पानस माथि खोपीमै छन् भन्ने। फेरि भित्तो नै छान्दै माथि गएर पानस लिएर झारे, मजेरीको अँगेनो त्यहीँनिर छ भन्ने हेक्का थिँदै थियो। आगो पुरिराखेको ठुटो खरानीबाट निकालेर पानसको सलेदोमा झोसेर बेसमारी फुके, सलेदोलाई भेट्यो आगोले। केही क्षणमै भुइँ तलो झलमल्ल उज्यालो भयो। गारामा पानस राखे, अँगेनामा आधा अँगालो दाउरा थपेर आगो बाले र ढोका छेउ गग्रेटो नेरोबाट खोले भाँडो ल्याएर ओदान बसाले। बाहिर तमौराको चामलबाट पानी फालेर अझै तार्न निथार्न, भित्र ल्याएर सिलौटोमा कुल्टो पारेर राखे, पोतारोमा दुई ढेला रातो माटो थपेर केही बेर भिज्नको लागि यसै छोडिराखे। अमृषाको नयाँ कुचो बनाइदिएका थिए तुलसाका बाले, चलन नगरी राखे कि त्यही झिकेर कुनादेखि कसेर लगाउँदै लगि दैलो निर थुपारे, पोतेरोको डल्लो माटो फुटाएर गाईको गोबर थपेर मुछे, दैलो लिपे, दलिन पनि लिपु लिपु जस्तो लाग्यो, त्यसैले ढोकाको दायाँ बायाँ दुईतिरै सिनित्तै लिपे। तुलसाको मठको देब्रेतिर घरबारी मलखात र आँगन छुट्याउन गाह्रो थियो, त्यही पतेरो राखेर हात धोए। भकारो सोर्नु पर्यो भन्ने विचारले ग्वालीतिर पाइलो बढाउँदै थिए, तुलसाका बाको आवाज सुने, त्यस बिहान उनी छिट्टी उठेर तल झरेका रहेछन्। सदा त उज्यालो भित्रिँदैसम्म सुत्ने हो, आज कति छिटो उठेछन्, अचम्म मान्यो मनले। तुलसाका बाले सुरुवाल घुँडातिर तान्दै फेरि भाने,
तेरो कुट्ने बिजनी मागिने होला गरे, म सोर्छु भकर छोड्छु, त आफ्नो बिन्दो काम गर पहिला।
तुलसाका बा भित्र पसेर खोले भाँडो उचालेर बाहिर ल्याएर ग्वाली छेउ राख्दै गर्दा मैले पनि गग्रेटोबाट भरि गाग्री ल्याएर ठिक पारिसकेको थिएँ। उनले तातो खोलेमा चिसो पानी मिसाए र लामो लौरीले राम्ररी घोले। मुस्किलले एक मानो जति दुध दिन्थ्यो हाम्रो भैँसीले, त्यो पनि थाक्न लागिसकेको, तै अलिअलि केटाकेटीको घाँटी भिजाउन र ढेँडो मुस्न सितन पुगिरहेथ्यो भनौँ। मैले चार घोगा मकै नाङ्लोमा छडाएँ र अँगेनामा हाँडी बसालेँ। बाहिर छानामा सिउरिएका बाँसका कप्टेरा ल्याएर दुई घान मकै भुटेँ र सानो डालीमा खन्याएँ। त्यतिन्जेल तुलसाका बाले गोठको काम निप्ट्याएर दुध दोहेर ल्याई ढुङ्ग्रोलाई सिङ्गौरोमा झुन्ड्याइदिएका थिए। मैले अँगेनामा कुँडे बसालेर ढुङ्ग्रोको दुध खन्याएँ। एक पानी पखालेर कुँडेमा खन्याई पहिलेकै ठाउँमा झुन्ड्याए रित्तो ढुङ्ग्रो। तुलसाका बा भएको आधा गाग्रो पानी खड्कुलोमा खन्याएर त्यस दिन पँधेरो पनि जान आफै तम्सिए। एक हातमा गाग्रो उचालेर हिँड्ने लागेको देखेर मैले भने,
भो अब छोड्नुहोस्, मै जान्छु पँधेरो, केटी उठ्लान् मकै भुट्दिएर राखिदिएछु, यहाँ बाँडेर दिनुहोस्।
ल ल भ, तँ यहीँ गर, अरू धन्दा तैँले सकेस् र अलि छिटो भान्सा तयार गर। हिँड्ने भनेपछि मेरा धेरै काम छन् बाहिर हुँदै।
रितको गाग्रो हल्लाउँदै तुलसाका बाले पाइला बढाए।
भात तिउन पाक्नु कति नै बेर लाग्दो र पाक्छ के अरे छिट्टै, पानी ल्याउने बेला दुई जोडी लुगा पनि धुम भनेर त हो, जाँदा फेरफारलाई पनि लिएर जानु पर्यो, एक सर ओढ्नलाई पनि चाहियो।
मैले भने, भैँसीलाई खोले पकाउने ओदानमा सानो खड्कुलोमा लुगा पकाउन बसालिसकेको थिएँ।
पख्तो केमा पकाउनु लाइस, खरानीमा कि रिठोमा?
तुलसाका बाले गाग्री भुइँमा राख्दै सोधे।
रिठैमा पकाछु, रिठैमा,
मैले भने। तुलसाका बालाई बाहिर हुँदै जाँदा लगाउने कमिज सुरुवाल खरानी बसाएको त्यति चित्त पर्थेन, त्यसैले उनका लुगा जति सकेसम्म रिठैमा पकाइदिन्थे। धेरै जसो आफैले खोजी ल्याउने गर्थे रिठो पनि। लुगा पकाएको खड्कुलो उतारेर ल्याई पिँढीमा राखे।
अब अहिले धुनु पापो बादलले ला पनि सानसम्म सुकिजाला त नि, नत्र हिँड्ने बेलासम्म चिसै रहिराख्यो भने बित्यासै भएन। त्यही भएर यही काम गरेकौँ सुरुमा।
आज त निकै बुद्धिमानी काम गरे जस्तै।
ल हेर न फेरि भनेको आज, अरे अरू बेला चाहिँ मेरो दिमाग गोबर भरिन्छ।
है ल ल भ, धेरै नफुर्की,
यतिन्जेल त त्यो कपडा पनि आइपुग्नु पर्ने त।
तुलसाका बाले घर पछाडितिर हेर्दै भने,
अब आउँदै होला नि त निकै, अरे कसले लिएर आउने हुन्, फेरि आएपछि गइहाल्ने होला के अरे दौरा छेक्न। यतै बोलायो भने त हुन्थ्यो नि, आज यहीँ बसेर सिउँथ्यो, कपडा अलिअलि उर्यो भने एक गिरेको लागि भोटो पनि बनाउनु हुन्थ्यो, एउटा डस्ना पनि तगाम कि भन्नेमा थिएँ।
अब ओके, उब्रिएर राखिदिन्छ है त्यसले, हाम्रो बाली गरे अरूको जस्तो छैन है। फेरि ती काम त म हिँडेपछि गरे पनि त भयो, पहिला बित्तो गर्नु परेन, बिहेका लुगा सिलाउनु छ भन्थ्यो साइलोले, मैले अबर परो भनेर मात्र यो आजको आजै गरिदिने बाचा गरेको त्यसले, सक्यो यहीँ आफै पनि आउला, मिलेसम्म आयस बनाएछु।
तुलसाका बाले भने, गाग्रीलाई डोकोमा हालेर नाम्लो मिलाए अनि डोको बोकेर बलेसीमा उभिएर भने,
त्यो खड्कुलो यहाँ यसो चढाइदिनुहोस् त।
तुलसाका बाले पिँढीबाट उठाएर पकाएको कपडा भएको तातो खड्कुलो गाग्री माथिबाट मिलाएर राखिदिँदै भने,
ए पोल्ला फेरि हो सर, पोल्दैन सधैँ यसरी त भुग्ने गरे, अब गाग्रीको मुखा ठिक्क मिलाएर राखिदिनु भयो होइन, अब यो डोको र गाह्रोसँग यो खड्कुलो ठ्याक्कै मिल्छ क्या।
हातमा लिएको मुङ्ग्रो तुलसाको बाको हातमा दिँदै फेरि भने,
औ यो पनि यहाँ मिलाएर राखिदिनुहोस् त, ठ्याक्कै मिल्छ, छड्की पारेर राखिदिनु, यसले चेपेर हल्लिन दिन्न क्या खड्कुलोलाई।
मेरो हातबाट लिएर लुगा पिट्ने मुङ्ग्रो पनि खड्कुलो माथि राख्दे तुलसाका बाले र सोधे,
ल यो त भयो?
ठिक भयो भएन विचार्न यसो डोको हल्लाएर मैले भने,
ल भयो ल हिँडेँ है त म, ल ल छिटो गरेर आइजिन फेरि, मदेर्ने कुरा नबुलेस् धेरै।
म आँगन काट्न लागेको बेला तुलसाका बाले पछाडिबाट भने,
कहिले पो भुले बसेकी छु र, हाम्रो काम सक्ने बित्तिकै त आइ त हाल्छु है।
तुलसाका बाको कुरा महिमा खस्ता नखस्दै मैले पनि जवाफ दिएँ अनि दुवै हातले दुईतिर नाम्लो समाएर फर्किँदै भने,
त्यो डालाको मकै सुन्नु त, ती दुई दुइटैलाई बाँडेर खा भन्नु नि फेरि,
हे किन फर्के कि फेरि?
तुलसाका बाले सोधे। सिगौरीमा झुन्डिएको फेर्ने धोती तानेर काँधमा राख्दै भने,
होस् पनि के भयो तिम्रो त।
आँगनको पल्लो छेउ पुगेपछि माथि उग्लनु पर्ने फेरि फर्केर भने,
अनि सुन्नुहोस् त आफूले पनि एक डाडु दुध पिउनु होला। अलिअलि उकालो अनि तेर्सै तेर्सो बाटो थियो पन्धेरासम्म पुग्नको लागि। पुग्दा ढोका र गाग्रीका लस्कर थिए, कोही नुहाउँदै कोही अमिलोले तामाको भाँडा चम्काउँदै थिए। गाग्रो भर्न धारोमा थापेर उभिएकी देउरानी पर्नेलाई मैले डोको समाइदिन भने। अलिकति झुके उनले खड्कुलो निकालिदिइन्। थाप्लोबाट नाम्लो निकालेर डोको अगाडि घुमाएर गाग्री आफैले निकाले। माथि मूलबाट बगेर आएको पानीमा केराको थामले धारो बनाइदिएको थियो। दक्षिणतिर धाराबाट झरेको पानी जमेर सानो पोखरी पनि थियो। उत्तरतिर भने मूल फुटेर बनेको कुवा। धारोमा पालो नपाउँदा कुवाकै उगाएर धुने नुहाउने गरिन्थ्यो, तर खान पिउन भने धारैमा थापिन्थ्यो। दक्षिणतिरको पोखरीको पानी वस्तुलाई खुवाइन्थ्यो। कुवामा निकै भ्याकुता हुने हुँदा गिरी पँधेर आउन डराउँथ्यो। कहिले उगाएर लगेको पानीमै चेपाहरू पनि पुग्ने गर्थे घरमा। कुवा तल थेप्चो ढुङ्गा थियो लुगा धुनको लागि। त्यही राखेर मुङ्ग्रोले हान्दै धुन लागे।
ए कान्छी, क्या हो तिमी? एक बिहानै लुगा पो धोइछौ त?
हामी जस्तै न्यौपाने खलक्की जेठानी पर्नेले सोधिन्।
अँ तिन दिदी, तुलसाका बाप भोलि सबेरै बाहिर जाने कुरो छ, त्यही भएर।
भनौ या नभनौको दुधारमा बस्दै मैले यति भने।
ए कहाँसम्मको साइत गर्न लाग्नुभयो त नि बाजेले?
घाँटीको मैल मार्दै कर्णेलनीले सोधिन्।
हाम्रो बा त भोलि फुपो भेट्न भारत जान लाग्नु भएको छ।
मेरो पछाडिबाट तुलसा बोलेको सुनेर मुन्टो घुमाए। उठेर तुलसा पनि मेरो पछि पछि पँधेरै आइसकी छ, अझ जवाफ नै दिन भ्याइ छ।
ए
लामो न लामो भोक्रो तान्दै थिइन् जेठानी पर्ने। अरू भने केही पनि बोलेनन्। एकले अर्काको मुख ताक्न लागे। मुङ्ग्रो बिसाएर एक बाजी पालै पालो मैले उनीहरूको अनुहार हेरेँ अनि तुलसा छोरीलाई हप्काएर भने,
किन आकी त? फुरुको घर जा।
ऊ पाती समातेर भित्तोतिर ढेप्की। मैले फेरि भने,
झट्टै जा भनेको सुन्दिनस्। ए अनि दिदी, आसाम टी चिठी आएको छ अरे भन्ने कुरो त हाम्रोले नि गर्नुहुन्थ्यो, अनि भेट्नै जान लाग्नु भयो र?
विश्वास नलागे झैँ देवरानी पर्नेले बोलिन्। हो भन्ने इसारामा मैले मुन्टो मात्र हल्लाएँ।
भेट्न मात्रै हो र? हाम्रो बा त हाम्रो फुपूदिलाई लिन जान लागेको हो ब्यारे,
तुलसाले उत्तापट्टिबाट भने। फेरि पन्धेरामा भएकाहरू मुखामुख गर्न लागे। म ड्याम ड्यामे लुगा पिट्न लागे।
अनि भाइले दिदी ठम्म्याउन सक्लान् त के?
निकै बेरमा सुवेदिनीले भनिन्।
कस्तो कुरो गर्नुभएको? आफ्नो रगत पनि कसो नचिन्लान् त नि?
फुटेका कुर्कुच्चा खोर्दै खनाल्नी बोलिन्।
ए सुन्ट, यहाँ मुख्दो मुख्दोर कुरोको घर जा।
मैले तुलसालाई हपारे। ऊ भने जामाको फेरो समाएर यताउता हल्लाउँदै जहाँको त्यही उभिई राखे। छिछिटो लुगा पखाली मैले निचोरेर खड्कुलामा हाले। तुलसा अझै त्यही नै उभिई राखेकी थिए। सानो ढुङ्गा टिपेर तुलसा छेउ ताकेर हान्दै भने,
कति अटेर हुन सकेका हुन् आजकलका केटकेटी, घरमा भाइ एक्लै छ, जा भने कुरुक।
तुलसा मैले हानेको ढुङ्गो छल्न खोजे झैँ गरी अलि परसम्म त गुरी। बाटो मुनि ओह्रालो ओह्रालो परेको बारी थियो। बडा बडा ढुङ्गाले पर्खाल लगाएको थियो बारी छान छुट्याउन। बारीको अर्को भित्रतिर खरबारी थियो र तल थियो बाँसघारी। पन्धेरादेखि हाम्रो घरको करेसासम्म कहीँ कतै अलिअलि झाडी र बाटो मुनि जम्मै ढुङ्गाकै पर्खाल थियो भने पनि हुन्छ। त्यही भएको कसैको सानो हत्तरबाट दुई चार पटक पानी शरीरमा खन्याएर चोखो धोती फेरि गाग्री भरे मैले।
के हो त्यो नि, राम र भरतको मिलन भन्दा चर्को हुन्छ कि क्या हो त दिदीभाइको मिलन?
अँगारले दाँत घोट्दै गरेकी पुरेत्नीले कालो मुखा सेता दाँत टल्काउँदै बोलिन्।
त्यही त नि, म पनि त्यही सोचिरहेको। मेरो बिहा भएर आएको अर्को वर्ग हिँड्या हो के रे, अहिले त हामी छोरी नै त तिन दस्की उनलाई, रामको पनि एक होइन दुई वनवास भन्दा पनि बढी पो हुने भयो क्या त हिसाबले त,
कर्णेलनीले भनिन्।
यस्तै हो बजे, बेला बुद्धि नपुर्याएपछि यस्तै त हो नि।
गाउँमा चोथाले भनेर चिनिएकीले प्वाक्क बोले। मैले गाग्री बोकेर खड्कुलो उठाउँदै थिएँ, पुलुक्क त्यसतिर हेरेँ। त्यस अघि बोल्नेले भनिन्,
अब बुद्धि भन्ने नि त्यस्तै हो यार, एक त त्यो उमेरमा बुद्धि के पुग्नु, जम्मै कर्मको खेल हो, देखेको पाइन्न लेखेको पाइन्छ भन्छन् क्यारे, लेखा भनौँ न त्यसलाई,
म उनलाई हेरेर फिस्स हाँसेर हिँडी पनि हाले। त्यसपछि पँधेरामा पानीसँगै गाग्रामा दिदीकै जीवनकथा भरे होलान् तिनीहरूले। म भने तेर्सै तेर्सै अघि बढेर ओझेल पनि परिसकेको थिएँ। घुमेर ओह्रालो झर्दा तुलसा त्यही भेटी।
हेर, अझ घर पुगे छैनस्, के साह्रो अटेरी भयो कि नानी त?
म कराएँ। ऊ नजिक आएर टपक्क मेरो कोकिलाको खड्कुलो समाते।
भ सौतिन चोड्दे, चिसो लुगा छ, गरुङ्गो छ, सक्छु कि आमा, ठुलो हत्तरभरि पानी ल्याउनु त सक्छु, यति हल्को बोक्नु सक्दिन त।
तुलसाले थोते दाँते खाएर भने, लौ बोक त भने मैले पनि दिएँ। उसले कोल्टे पर्दै कोखिलामा राख्न खोजी थिग्रिएको पानी चुहियो।
भो के भो, चोड हिँडे, हिँड अगाडि, बरुला यो मुङ्ग्रो समात।
आफ्नो हातको मुङ्ग्रो मैले तुलसालाई दिएँ। तुलसा खुसी भई उसले हातले उठाएर टाउको माथि राखे त्यो मुङ्ग्रो।
आमा बाप भोलि घर कहिले आउनुहुन्छ आमा?
मेरो अघि अघि हिँडिरहेकी तुलसाले उभिएर सोधे।
मलाई के थाहा भनेको, कसलाई थाहा छ त नि आमा, बालाई सोध्दा नि त्यही भन्नुहुन्छ, बा आमाकै एउटै कुरा।
तुलसाले खुट्टो बजार्दै हिँडी।
के भन्नुहुन्थ्यो तर बाले र? त्यही त, कहिले आउने बा भनेको, कहिले फर्के आउने थाहा छैन भन्नुहुन्थ्यो।
पछाडि फर्किएर जवाफ दिए तुलसाले, अनि नबोली हिँडे आमा छोरी माकी बाटोमा। घरमा आएर गाग्रो बिसाए, आँगनको डेलमा दुईतिर बाँस गाडेर बाँस नै तेर्स्याई लुगा सुकाउने ठाम बनाएका थिए तुलसाका बाले। धोएर ल्याएका लुगा फेरि एकपटक राम्ररी निचारेर झड्कारेर त्यही सुकाइदिए।
जम्मै भिजेर पो आइसेस् त, ओभान लुगा फेर जट्टे त नि, गाईरी चुनी भन्छ, उताबाट तपाईँ फर्किएपछि टाल्न लानुपर्छ। अब अहिलेलाई बासी पानी खड्गुला खन्याएर यो चोखो पानी पित्तले गाग्रीमा खनाउनु पर्ला नि त।
तुलसाका बाले भित्रबाट पित्तले गाग्री ल्याएर भए जति पानी खोले भाँडोमा खन्याएर भने,
ल अब यो नटालुन्जेल यसलाई भण्डारको कुनातिर कतै राखिदिए नि त।
थन्क्याउनु अघि ओभानो पार्न ढिलमा गोप्टो पारे मैले। गिरी बटुकोमा भुटेको मकै लिएर बसेको रहेछ।
अब महेश्वरको जिम्मा लागेर रोचन, के अरे उनले पनि फेरि भाइ नरेको हात पठाएर छ। आफू दाइसँगै तलब मजुवा बेसी गयो अरे बिहानै, माझी भेट्न गएको भन्थ्यो माइलाले, खै के काम आइला आज क्या त्यो त।
भित्र पस्दै गर्दा दैलोबाट तुलसाका बाले भने, उतिनै खेर भित्रबाट ल्याएको पोको देखाउँदै अगाडि भने,
बरु त्यो साई लोपो आएन त अहिलेसम्म, कि आफै उतै पुगौँ कि क्या हो? टाढाको कुरो नि भयो नि, त्यहीँनिर माथेर त हो, अब बोलाउनु पो पठाउने हो कि? भयो एकछिन बाटो हेरेर म आफै पुग्छु।
तुलसाको बाले बोल्दै पोको खोलिसकेका थिए। निखर सेतो थियो दौराको कपडा। त्यही बेला टुप्लुक्क आँगनको डेलमा साहिलो पनि आइपुग्यो। उतैबाट झुकेर जादौ गर्यो।
ल हेर साहिल, तेरै कुरो त हुँदै थियो यहाँ, आयु चाहिँ लामो लिएर आएको रहेछ है तैँले।
तुलसाका बाले भने,
क्यार छ र मुखिया, यो आयु पनि मिल्थ्यो भने अरूलाई थल दिन्थेँ म।
आँगनको पल्लो छेउतिर बसेर साहिलाले भन्यो। माथिबाट अर्को पुरानो दौरा ल्याएर दिँदै तुलसाका बाले भने,
अलि यता आइजु त, ल ल नापो यही भो, अलि अलि नजानिँदो गरिकन यहाँ काखिनेर खाइरहेको छ यसले, त्यहाँनिर चाहिँ अलिकति फरक पारिदिएस के अरे, अरू त जम्मै ठिकै छ, सुरुवाल त नाप्नु परेन क्यारे त नि। अब आइसकेँ क्यारे मुखिया, यहीँ आइसकेपछि नयाँ नापो दिए नि त हुन्थ्यो मुखियाले। ए कुरो गर्छ त, मान्छेको हुलिया सुनेको भएर सिलाउँछस्, अहिलेसम्म तैँले नै सिलाएको लाउँदै आएको ज्यान हो यो, केलाई चाहियो नयाँ नापो साप?
तुलसाका बाले भने,
अब लौ त नि मुखिया, अहिले यसो गरौँ त्यसो भयो त नि, यहीँ कैँची चलाउँछु, सिलाउन चाहिँ माथि नै लान्छु, साँझ आफै ठुन्न आउँछु, कसो होला मुखिया? हुन्छ, जहाँ गरे नि तेरै विचार, तर घाम अस्ताउनसम्म चाहिँ सिलाएर दिइसक्नु पर्यो, कुरो त्यति हो यार।
तुलसाका बाले आकाशतिर हेरेर भने,
अरू जस्तो होइन म मुखिया, म भोलि भोलि भन्ने महिना कुरा पनि त्यसो गरेको छु मैले, बोलेकोमा कहिले पो फरक पारेको छु र, तपाईँ नै भन्नुहोस् त मुखिनी।
साइलोले भन्यो, मैले साइलाको कुरा सकारे, हुन पनि कहिले अवर पारेको थिएन, उसकी जोइ साइली पनि भनेको बेला काममा आइदिन्थे।
अनि तपाईँ हिँड्ने भनेको ढिलो त भएको छैन नि त, फेरि रोटी डामम कि भातै पकाउँथ्यो नि?
तुलसाका बालाई मैले सोधेँ।
यसो गर,
अलि छिटो गरी भात तिउनै पका, एक गाँस तातो भात खाएर निस्किन्छु, दुई चार ठाउँ जानु पर्छ।
हत्तपत्त भित्र पसेर धोती फेरेर चोली खोली धोतीको सबकोलाई छातीसम्म बेरे, भड्डुमा खरानी लगाएर पानी बसाले, भँडारमा चामलको डालो हेरे र मनमा नै गमे, यति त बाटो खर्च लानु पर्ला, ढिँडो नै पकाउँछु। थालमा एक मानो दुई मुठी मकैको पिठो निकाले, फेरि सोचे होस् भातै पकाउँछु। पिठो जुन भाँडोबाट निकालेकी थिए त्यही खन्याएर ढालाबाट चामल नै निकाले, भड्डुमा भगभग पानी उम्लिसकेको थियो त्यसमा चामल वेरिए। त्यतिन्जेलमा पुरानो नापोमै दौरा सुरुवाल काटिसकेछ साइलाले, बिदा मागेर जदौ गरी उकालो लाग्यो थियो। ऊ जानु अघि बिहान भुटेका बाँकी मकै उसको टोपीमा हालिदिएकी थिए टोक्दै जाऊ भनेर, साइलाले भनेको थियो।
है दाँतले भ्याउनु छोड्यो के रे मुखिनी, तै पनि मिलाइ मिलाइ चपाम्ला त
कस्ती हुनुहुन्छ होला दिदी, सासूको अनुहार परेको छ भन्थे कोही, कोही भन्थे काटी कुटी बा जस्ती हुन्, बाको अनुहार हुने छोरी भाग्यमानी पो हुन्छ भन्छन्। मैले आफ्नै मनसँग यस्तै यस्तै भलाकुसारी गर्दा गर्दै भात त्यौन गरिसकेछु। छिटै सबैलाई भान्सा गराए, तुलसाका बात चुट्ने बित्तिकै टोपी मिलाउँदै निस्किए चिसै हात। आफूले खाइसकेपछि तुलसालाई भने,
सुन त हात धेरै काममा सघाउनु छ तैँले मलाई, गाम चारेर हिँड्ने होइन नि फेरि।
तुलसाले हुन्छ भन्नेमा मुल्टो हल्लाए,
जा गोबर ल्याएर जुठो लोटा अनि पोतेरी धोएर भर्सेलोदेखि भान्सासम्म पोत, मधेरी समय पोतेरी हुन्छ।
मैले अराउने बित्तिकै ग्वालीतिर दगुरी हाली तुलसा एक डल्लो गोबर ल्याएर भ्यात्त चौकामा फाली र फेरि बाहिर गही, फर्कँदा उसको हातमा पोते आरी थियो।
त्यो दैलो लिप्नु चाहिँ होइन नि फेरि, झुटो हुन्छ त्यसले, अर्कैले लिप्नु पर्छ। कति सिकाउनु पर्छ यो केटीलाई एउटै कुरो,
मैले भने।
ज्या हो त है, बिर्सेछु आमा,
तुलसा मिच्च हाँसी।
ल ल जा भान्सा पोत्नु चाहिँ लिएर आइज, के भएछ यो केटीलाई आजकल।
तुलसालाई भित्रको काम दिएर जाँतोतिर आफू लागे।
अब के कसो पर्छ भने बाटो लाग्नु हो कि सरसापट्टिको लागि गएका होला तुलसाका बा।
मनमा नै यस्तै गम्दै म पिस्न बसेँ, घरि एक हातले घरि दुवै हातले जाँतो घुमाउँदै। तुलसा पनि पोत्न सकेर धोएको हात जामामा पुस्दै हातो समाउन आए।
ल हेर फेरि यसको ढङ्ग, त्यहाँ हेर नारीमा माटे माटो, जा फेरि गएर धो अनि भाइलाई हेर चाउनु पर्दैन, कान चकचक गरेर बसिएको थियो, परेसातिर सुरुङ पारिसक्यो होला, कि त गाउँ डुल्छ होइन भने माटो छुटाउँछ, नभए नि एक थोक न एक थोक बिठेन गरी बस्नै सक्दैन। जा त हेर त उतै भुला, यहाँ मैले सकुन्छ पिठो छरिदिन्छ फेरि यहाँ आयो भने।
तुलसा उठेर हात धोई मचान भएबाट करेसातिर जाँदै थिए, मैले फेरि बोलाएँ,
ए नानी तुलसा यता हेर त यहाँ सुन।
ऊ उभिएर मतिर फर्किए, मैले एक हातले इसारा गरी नजिकै बोलाएर बिस्तारै भने,
यहाँ सुन फुपू आउने कुरो कसैलाई भन्ने नभन्नेस है।
तुलसाले मुन्टो हल्लाए, एक मुठी ओइरो फेरि थापे मैले, तुलसा जहाँको त्यही थिए। मैले भने,
किन उभिरह्यो त नि फेरि, जा त भाइ हेर।
माथिबाट राखेका सग्ला चामल सेतो पिठो भनेर झर्दै थिए।
ओहो मन के चामल पो पिन लाइज त गान्छी, के छ र त नि, होइन कि के काम आट्यौ।
पिठ्यौमा नातिनी बोकेर जेठानी पर्ने आइपुगेकी रहेछन्।
अब भोलि तपाईँका देवर दिदी भेट्न जाने कुरो छ के दिदी।
यताउता हेर्दै जाँतो घुमाउनु रोकेर मैले बिस्तारै भने, दायाँ बायाँ चनाखो भई हेरेपछि दायाँ हातले इसारामा हात हल्लाउँदै बिस्तारै सोधिन् उनले,
हानु को दिदी, आसामकी दिदी क्या घरकी दिदी, अच्छा माया नानीलाई भेट्न जान लागा।
निकै आश्चर्यमा थिइन् जेठानी, खुसी पनि उत्ति नै। नानीलाई पिठ्यौमै तलमाथि हल्लाउँदै उनले भनिन्,
बल्लो पो दिन आओ हामी चेलीबेटी भेट्ने, क्यारे दिदी जम्मै कुरोलाई दिनै आइपुग्नु पर्दो रहेछ त नि, भनौँ बेस भो कान्छी, अति बेस भो, साह्रो हर्को कुरा पो सुनाइ नि कान्छी तैँले,
जेठानीले भनिन्।
अब लिन आऊ भाइ भनेर उतैटी खबर गर्नुभयो रहेछ क्यारे दिदीले, त्यही भएर जानु कसिनु भएको नै देवर पनि।
ल ल अति अति राम्रो भयो कान्छी, धर्म कमाउनु लाछौ कान्छी तिमीहरूले त जानुपर्छ नि हो, आफ्नो भएर नि पुरापुर टुहुरी जति बगी थिइन् माया नानी, भगवान्ले हेर्ने छन् कान्छी तिमीहरूलाई, भगवान्ले हेर्ने छन्, ठुलो पुण्य पो त हुन्छ।
औधी खुसी हुँदै उनले भनिन्, जवाफमा म केही पनि बोलिन, फिस्स हाँसेर उही जातोको हातो घुमाए, बुन्दे तानेर नातिनी बोकेको ओढ्नेको गाँठो छातीबाट खोल्दै उनले भनिन्,
ए त्यसो भए कोसेली पात बनाउन आँट्यौ, अब के अझै छन् भने म नि आइदिन्छु क्यारे, एक्लै छौ सघाउनु पकाउनु पर्यो भने। एक्लै त एक्लै हो नि दिदी, उता ठुली जेठानी पनि माइती जानुभयो रहेछ, अरू कहिले पनि भनेको छैन दिदी, एक्लै आँटे कि।
हातो रोकेर देब्रे हातको बुढी काइली औँलाले पिठो छाम्दै मैले भने, मेरो मुखमा हेरेर दिदीले भनिन्,
भन्नु पर्थ्यो नि हौ कान्छी, भन्नु पर्थ्यो तिमीले, तिम्रै आमाजु र म त दौतरी जस्ता पो थियौँ, मेरो बिहे भएर आएको अर्काको अर्कन बर्ख माया नानीको बिहे भएको,
हामी त जे सक्ने काम नि सँगसँगै गर्थ्यौँ, सँगै खेल्ने गर्थ्यौँ, म सम्झिन्छु नि कान्छी,
त्यो बेलाको कुरो अहिले नि झल्झली हो त, अहिले झैँ पो लाग्छ त मलाई त, उहाँ धोदलेबाट आएर यहाँ बस्ने गरेपछि त सँगसँगै मेलापात वन दाउरा गोठालो जमिन सँगसँगै त गऱ्यौँ हामीले, उनको सबभन्दा मनकी थिएँ म।
ओहो उनी हिँडेपछि काम त केरकार गरे मलाई यता,
तिम्रो जेठाजुले जम्मै कुरो थाहा रहेछ तँलाई, किन पहिले नै भनिनस् भनेर पछिसम्म नि गाली गर्नुभयो,
हामी यहाँ बस्नुहुन्छ तिम्रो ससुरा मसँग त्यति खुसी हुनुहुन्थेन, हेर ढोक गर्दा नि पिठ्यौँ फर्काउने,
म त अपराधी जस्तो भयो थिएँ त कान्छी।
गुन्द्रीमा नातिनी सुताएर ओढ्ने ओढाए मैले समाएभन्दा माथि हातो समाइन् दिदीले, दुई औँलाले पिठो छाम्दै भनिन्,
घर बस्न नपाएकी चेली माइतो बस्नु परेपछि कति हो कति खेतो नै गरे, बात लाए बात लगाएकै कारण बस्न खान नबसी भागेकी हुन् माया नानी भन्ने लाग्छ मलाई त, मैले मन पेट पाएसम्म पहिले जाने मन थिँदै थिएन उनको, वचनले घोचेरै उनलाई घर छोड्ने बनाए भन्छु म त,
उनको पछ्यां भुल्यो कि उल्टै मै नजाति उनी क्यारेन्त, साक्खै दिदी बहिनी जस्तो भएर त्यत्तकी जुठो खाएर त्यसको धुरो लाएर बोल्न लाइछेस्
भन्थे मलाई, यहाँ उन्जेल त उनी होइन मै बोइलो हिँडौँ जाइँ बनाए, हामी यहाँबाट सरेर उता गएपछि चाहिँ आइसन्छौ हो, नत्र त गाउँमा कुरा सुन्ने मै माथि खनिने, तिम्रै जेठाजु झन् सबभन्दा बढी।
यति भनिसकेर सँगै जाँतो घुमाउन लागिन् जेठानी। जेठानीहरू सिम्लेबाट बसाई सरेर गएका, दुई चार वर्षमा आउँथे आफन्तहरू भेट्न। उपन्यास योग मायाको दोस्रो भाग यही सकिन्छ। आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो। हवस् त अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला, यस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।